कौन जाएगा, चटाइयों पे सोएगा, अपना बिस्तर उठाएगा, कोई मामूली काम है? तो बहुत मुजाहिद है। तो जिस्म सहूलत पसंद होने की वजह से दीन के ऐसे जो खैर के काम हैं उनसे बंदा महरूम हो जाता है। हां, इसका यह मतलब नहीं कि जिसके पास माल है सब ऐसे हैं। अल्लाह के ऐसे बंदे भी हैं, अल्लाह रब्बुल इज्जत ने उनको खूब दिया और वो उसको दीन के लिए खर्च भी करते हैं और अपने जिस्म को मुशक्कतों और मुजाहिदों में भी डालते हैं। मगर अमूमी बात की जाती है, आम तौर पर यही देखा गया, मासीयत का रास्ता आसान, बदन सहूलत पसंद, लिहाजा दीन के काम करने में मुश्किल आ जाती है। और तीसरा कि इंसान को चूंकि एक जन्नत नुमा चीज मिल जाती है, हर चीज अपनी मनमर्जी से पूरी की, तो उस छोटी सी जन्नत से निकलने को दिल नहीं करता, फिर मौत के नाम से घबराहट शुरू हो जाती है, दिल घबराता है, ये क्या नाम लिया। और चौथी बात, इमाम गजाली रहमतुल्लाह अलैह फरमाते हैं कि जब माल आता है तो फिर बंदे के दिल में स्टेटस हासिल करने की ख्वाहिश भी जन्म लेती है, कहीं सियासत में आ गए, कहीं चेयरमैन बन गए, कुछ ना कुछ नुमाया होने को दिल चाहता है सियासत में, तो हुब्बे जा उसके अंदर आ जाती है, या बादशाह बनता है या फिर बादशाह घर बना करता है, पीछे बैठ के सियासत कुछ ना कुछ करता जरूर है। और पांचवी चीज फरमाया कि अगर कोई इन तमाम चीजों से अपने आप को बचा भी ले तो आखिरी बवाल ये कि उसमें दिल बंदे का अटका जरूर रहता है। अब मैंने अपनी फैक्ट्री को बड़ा करना है, मॉडर्नाइजेशन, बैलेंसिंग, उसमें ये अटका हुआ है। अब मैंने अपने काम में ये शोभा शुरू करना है, अब वो शोभे का ख्याल, काम इतना फैला हुआ होता है उसको समेटना कोई आसान होता है? कभी परचेज डिपार्टमेंट ने सताया होता है, कभी सेल डिपार्टमेंट ने सताया होता है, क्योंकि काम करने वाले तो दूसरे होते हैं, उनको तो दुख नहीं ना होता किसी चीज का। ये तो ऊपर जो खुद मालिक होता है ना, दर्द उसको होता है। अगर वो थोड़ा सा गैर जिम्मेदारी का इजहार करे या ऊपर सर पे चढ़ के न रहे तो हर बंदा लूटने को तैयार, तो मजबूरी है उसकी। लिहाजा हर वक्त सोच से दिमाग भरा हुआ होता है, इसको बबाल कहते हैं। इसलिए बंदा ऐसा चाहता है कि मेरी जिंदगी तवील हो, मैं ये प्रोजेक्ट भी कर लूं, ये भी कर लूं, ये भी कर लूं और ये भी कर लूं, लंबी जिंदगी की उम्मीद दिल में आ जाती है। और आखिरी बवाल कि जिसने माल कमाया होता है उसको तो फिर भी दर्द होती है, ख्याल रखता है, औलाद की तो मेहनत ही ना लगी होती, औलाद को वो मुफ्त में मिलता है, वो इजी लेती है, तो औलाद आम तौर पर बिगड़ना उनका आसान हो जाता है। ये बहुत बड़ा बवाल है इसका, बीवी बिगड़ती है, औलाद बिगड़ती है, सहूलत पसंद हो जाते हैं, बस उनको एंजॉय करने की फिक्र पड़ी होती है, यही मुसीबत है। लेकिन जैसे सांप है ना, زہر بھی ہے اس میں تریاک بھی ہے، اسی سانپ میں زہر بھی ہوتا ہے اور زہر کا تریاک بھی اسی میں ہوتا ہے. تو کچھ لوگ ہوتے ہیں جو سانپ کا منتر سیکھ لیتے ہیں، تو سانپ کو وہ پکڑ لیتے ہیں، سانپ انہیں کچھ نہیں کہتا. اللہ کی شان، ہم نے اپنی زندگی میں ایک ایسے بندے کو دیکھا شوگر مل میں جس وقت جنرل مینیجر تھے، تو وہاں چونکہ دیہاتی علاقہ تھا تو جب پروجیکٹ لگنے لگا تو وہاں کھیتوں سے ادھر ادھر سے سانپ نکلتے تھے. تو مینجمنٹ نے فیصلہ کیا کہ بھائی ایک بندہ ایسا رکھ لو کہ جو منتر بھی جانتا ہو اور آگے پیچھے کوئی ہیلپر کا کام بھی کرے. ایک بندہ رکھ لیا، ایسا خدا کا بندہ، سانپ دیکھتا کہتا یہ تو سویا ہوا ہے، اس کو پہلے جگانا ہے. وہ سانپ کو ہاتھ مار کے جگاتا تھا اور جب سانپ بھاگنے لگتا پھر اس کو پکڑتا تھا. اللہ کی شان، پتہ نہیں اس کے پاس کیا تھا، مگر وہ سانپ کو اسی وقت پکڑ کے ایسے جیسے ریل بناتے ہیں نا، گولا بناتے ہیں، ایسا گولا بنا کے جیب میں ڈال لیتا تھا. اللہ اکبر کبیرا. اور کئی مرتبہ سانپ کو پکڑتا تھا، ہم سوچتے تھے سانپ پکڑے گا، دانت توڑے گا، پھر جا کے کچھ کام، کچھ بھی نہیں کرتا تھا. یعنی لوگوں کے سامنے اس نے سانپ پکڑا، ایک بڑا جو ایک میٹر کے قریب لمبا تھا، اور اس نے پکڑ کے اس کو اپنے گلے کے گرد لپیٹ لیا. یا اللہ، اللہ کی شان. تو بتانا یہ مقصد تھا کہ کچھ لوگوں کو سانپ کا منتر آ جاتا ہے تو پھر سانپ کے نقصان سے وہ بچ جاتے ہیں. اللہ والے بندے کو دنیا کے سانپ کا منتر سکھا دیتے ہیں، پھر دنیا ان کو نقصان نہیں دیا کرتی. صحابہ رضی اللہ تعالی نے نبی علیہ الصلوۃ والسلام سے دنیا کا منتر سیکھا تھا. حضرت انس رضی اللہ عنہ فرماتے ہیں کہ مجھے نبی علیہ السلام نے دعا دی، اللہ اس کی اولاد میں اور اس کے رزق میں برکت دے دے. فرمانے لگے اتنی برکت ہوئی کہ 140 پوتے پوتیاں، نواسے نواسیاں، بیٹے بیٹیاں میں نے اپنے ہاتھوں سے دفن کیے. 140، ایسی اللہ نے اولاد میں برکت دی. اور فرماتے ہیں کہ مال میں اللہ نے ایسی برکت دی کہ میں لکڑی کاٹنے والے کلہاڑے سے سونے کی اینٹیں توڑا کرتا تھا. یا اللہ، لکڑی والے کلہاڑے سے، وہ کوئی تولے تو نہیں نہ ہوں گے، پھر تو کلوز میں ہوگا پھر سونا. اللہ اکبر. فرماتے ہیں نبی علیہ السلام کی دعا نے مجھے اتنا رزق دیا اور اتنی اولاد عطا فرما دی. تو ان کے پاس یہ سب کچھ تھا، مگر یہ چیز ان کے ایمان کو متزلزل نہیں کر سکی، کیونکہ انہوں نے نبی علیہ الصلوۃ والسلام کی صحبت بابرکت سے اس دنیا کے سانپ کا منتر سیکھ لیا تھا. لہذا اللہ رب العزت جس کو یہ نعمت دے، اس کو چاہیے کہ اپنے آپ کو اس سے بچا کے رکھے، کہیں یہ سانپ ڈس نہ لے، محتاط رہے. کیسے ڈستا ہے مال؟ مال ایسے ڈستا ہے کہ بندے کی آواز میں مال کی جھنکار پھر شامل ہو جاتی ہے، اور تو مجھے جانتا نہیں ہے. جب یہ کہتے ہیں نا، تو مجھے جانتا نہیں ہے، اب زہر ساتھ شامل ہو گیا جس نے اس کو متکبر بنا دیا. یہ بڑی مصیبت ہے. چنانچہ بڑا بول بندہ بول بیٹھتا ہے. اور یاد رکھنا کہ بڑا بول بندے کے برباد ہونے کا سبب بنتا ہے. کبھی بھی بڑا بول نہیں بولنا چاہیے. جتنا مرضی انسان اللہ کو مال دے دے، جتنا مرضی اللہ رب العزت انسان کو مال دے دیں، بندے کی زبان سے کبھی بھی بڑا بول نہیں نکلنا چاہیے اور جھکنا چاہیے، اللہ تیرے میرے اوپر کتنے احسانات ہیں، تو میری اوقات سے زیادہ مجھے عطا فرما رہا ہے. لیکن کئی دفعہ مال گردن میں سریا، گردن چکتی نہیں ہے کہیں، میں آ جاتی ہے، اللہ اکبر کبیرہ، تو پھر انسان نقصان اٹھاتا ہے. کئی دفعہ یاجز نے واقعہ سنایا کہ ایک کاشتکار تھا جس کی اتنی ایگریکلچر لینڈ تھی کہ اس کی زمین میں کئی ریلوے اسٹیشن لگا کرتے تھے. پہلا ریلوے اسٹیشن اس کی زمین میں، پھر گاڑی چلتی تھی اور جہاں رکتی تھی تو دوسرا ریلوے اسٹیشن بھی اس کی زمین میں، اور پھر چلتی تھی تو تیسرا ریلوے اسٹیشن بھی اس کی زمین. کتنا بڑا لینڈ لارڈ ہوگا بھائی، اربوں پتی. شہر کے چوک میں کھڑا آئس کریم کھا رہا ہے،